यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरूङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। भम्लु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरूद्ध। र अमेरिका र इरान बीच पछिल्लो समय बढ़दै गएको तनाव थप चर्किँदै। अब समाचार विस्तारमा। भोटेकोशी बाढ़ी गएको आज 15 दिनसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। हिजो जलविद्युतको टनेलबाट एकजनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1366 जनाको शव फेला परेको छ। अहिलेसम्म 4077 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 533 पुरूष, 331 महिला तथा 502 शव आंशिक अंग सहितका रहेका छन्। भेटिएका शवमध्ये हालसम्म 102 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 269 पुरूष र 329 महिला सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। भोटेकोशी बाढ़ीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि ल्याएका 81 घाइते मध्ये 57 जना डिस्चार्ज भएका छन्। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सिढाईले उपचारका लागि ल्याइएका 18 घाइतेको भने उपचार भइरहेको छ। उहाँका अनुसार उपचार भइरहेका घाइते मध्ये 3 जनालाई आईसीयू र 2 जनालाई हाई केयरमा राखिएको छ। यस्तै 4 जनालाई अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डाक्टर सिढाईले बताउनुभयो। अस्पतालमा ल्याएका 1 घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेएनजी शहीद दिवसको अवसरमा हिजो शुभकामना दिनुहुँदै उहाँले जेएनजी पुस्तालाई सुशासन कायम गर्ने भन्नुहुँदै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नव युवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले प्रेस विज्ञप्ति जारी गरेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्नुहुँदै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको उल्लेख गर्नुहुँदै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। सभामुख डोलप्रसाद अरियालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अरियालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका ओडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटे कोशी बाढ़ीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्यांकनबारे छलफल गर्दै उहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरोङमा 81 पानीको बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपील गरेको छ। हिजो साँझ 36 बजेदेखि खोला थुनिएर पानीको बहाव अवरूद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। पहिरो वा अन्य केही कारणले कुन स्थानमा खोला थुनिएको हो भन्ने यकीन हुन नसकेको उहाँले बताउनुभयो। किमरोङ खोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू बिरे ठाँटी नयाँ पुल लगायतका क्षेत्रमा उच्च सतर्कताका लागि गाउँपालिकाले अपील गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आगामी असोज 3 गतेदेखि शुरू हुने भएको छ। कांग्रेसले यसअघि भदौ 24 गतेदेखि शुरू गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण केही पर सरेको जनाएको छ। भदौ 10 नेपाल र चीनमा घातक बाढ़ी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनु अघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ 5 10 करिब 5,200 मीटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ। बाढ़ीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरूद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण पोस्ट वा शेयर गरी समाजमा घृणा द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भोटेकोशीमा बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यही भदौ 10 23 गतेसम्म 56 करोड़ बढ़ी राजस्व संकलन भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
अहिले नै डाउनलोड गर 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन सजिलो छ है एन्टी एप अहिले नै डाउनलोड गर 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। यस्तै बैठकमा कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी कानून मन्त्री गौतमले एसियाली विधायकी संस्था हरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। दिउँसो 1 बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2082 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्य भार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ। यसैबीच आज अर्थ समिति र उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। सुनसरीमा भएका दुई छुट्टा छुट्टै सड़क दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृत सहित दुईजनाको मृत्यु भएको छ। दुबई नगरपालिका 11 स्थित सिमरबना पुलको भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा गढ़ी गाउँपालिका दुईका 55 वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो। प्रहरीका अनुसार शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको B75P3110 नम्बरको मोटरसाइकल हिजो साँझ करिब 7:10 बजे अनियन्त्रित भई पुलबाट करिब 15 मिटर तल खसेको थियो। गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढ़ीगंगा लगिएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। थान्दार रेडियो नेपाल तारणी प्रसाद कोइराला स्मृति संचार ग्रामका प्राविधिक अधिकृत हुनुहुन्थ्यो। उहाँको साथबाट परिचय पत्र समेत फेला परेको प्रहरीले जनाएको छ। यस्तै कोशी राजमार्ग अन्तर्गत धरान उपमहानगरपालिका 8 स्थित गुराँस चोकमा मोटरसाइकलले रोकिराखेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा इटहरी 5 का 55 वर्षीय राजेन्द्र प्रसाद घिमिरेको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच पछिल्लो समय बढ़दै गएको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानका 5 वटा तेल ट्याङ्करमा हमला गरेको जनाएको छ। त्यस्तै इरानले अमेरिकाको सुविधा सम्पन्न जहाज हर्मुज नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौ सैनिक जहाजलाई आक्रमण गर्ने प्रयास जारी राखेमा त्यसको बदलामा थप इरानी तेल ट्याङ्करहरू गुमाउनु पर्ने चेतावनी दिएका छन्। यसैबीच इरानले कुवेत र बहराइनका बन्दरगाह नजिक रहेका अमेरिकी सम्बन्ध भएका तेल ट्याङ्करका चालक दललाई तत्काल जहाज छाड्न चेतावनी दिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका धेरै स्थानमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही स्थान, सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थान तथा बाँकी तराई भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरूङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। भमलु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरूद्ध। र अमेरिका र इरान बीच पछिल्लो समय बढ़दै गएको तनाव थप चर्किँदै। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।